यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म अशोक मिश्र। शुरूमा प्रमुख समाचार। सरकारी सेवामा हुने वैदेशिक भ्रमणलाई थप व्यवस्थित र मितव्ययी बनाउन सरकारको जोड। वैदेशिक भ्रमणमा पूर्व स्वीकृति अनिवार्य। नेपाली कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा लोकतन्त्रको सुदृढीकरणका लागि कांग्रेस एक हुनुपर्नेमा नेताहरूको जोड। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त। रौतहटबाट बोलबम यात्राका लागि भारत गएका 3 नेपालीको झारखण्डमा भएको बस दुर्घटनामा मृत्यु। र भारतको उत्तराखण्डमा निर्माणाधीन सुरंगमा पहिरो खस्दा कम्तीमा 7 जनाको मृत्यु। समाचार अब विस्तारमा। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी सेवामा हुने वैदेशिक भ्रमणलाई थप व्यवस्थित र मितव्ययी बनाउन जोड़ दिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज आयोजित प्रेस ब्रिफिङमा प्रवक्ता हेमराज अर्यालले प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालय तथा सरकारी निकायहरूमा परिपत्र जारी गर्दै आजदेखि कुनै पनि वैदेशिक भ्रमणका लागि कर्मचारी मनोनयन गर्नुभन्दा अगाडि अनिवार्य रूपमा पूर्व स्वीकृति लिन निर्देशन दिएको जानकारी दिनुभयो। यस व्यवस्थाले वैदेशिक भ्रमणलाई व्यवस्थित, पारदर्शी र मितव्ययी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। यसका लागि वैदेशिक भ्रमण सकेर कार्यालयमा हाजिर भएको 5 दिनभित्र सम्बन्धित कर्मचारीले आफू कार्यरत निकायका अन्य कर्मचारीहरू बीच सिकाई तथा अनुभव आदान प्रदान गर्नुपर्ने व्यवस्था मिलाउन सबै निकायलाई पत्राचार गरिएको छ। यसै गरी सरकारले गत वर्ष भदौ 23 र 24 भएको जेएनजी आन्दोलनका क्रममा भएका घाइते तथा शहीद परिवारका सम्झौता कार्यान्वयनका लागि सहजीकरण समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव हेमराज अर्यालको संयोजकत्वमा गठित जेएनजी सम्झौता तथा एकीकृत प्याकेज कार्यक्रम कार्यान्वयन समन्वय र सहजीकरण समितिले सरकार र आन्दोलनकारी पक्ष बीच भएका सम्झौताहरूको कार्यान्वयन र समन्वयमा मुख्य भूमिका खेल्ने जनाइएको छ। रौतहटबाट बोलबम यात्राका लागि भारतको झारखण्ड स्थित देवघर गएका तीर्थयात्री सवार बस दुर्घटना हुँदा 3 जनाको मृत्यु भएको छ। दुर्घटनामा गरूडा नगरपालिका 6 पोठियाहीका 60 वर्षीय नवल जायसवाल, उनकी श्रीमती र 10 वर्षीय शिवम महतोको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएका छन्। गरूडा नगरपालिका 6 पोठियाहीबाट गत आइतबार 45 जना तीर्थयात्री भारतको बैद्यनाथ धाम गएका थिए। नेपाली कांग्रेसका नेताहरूले लोकतन्त्र सुदृढीकरणका लागि कांग्रेस एकजुट हुनुपर्नेमा जोड़ दिनुभएको छ। कांग्रेसको संस्थापन पक्ष इतरको आजदेखि काठमाण्डुमा शुरू भएको राष्ट्रिय भेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँहरूले मुलुकमा संकट र राष्ट्रियतामा चुनौती देखिएको अवस्थामा त्यसको समाधानका लागि पनि कांग्रेस एक ढिक्का हुनुपर्ने उल्लेख गर्नुभयो। भेलामा पार्टीका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देवालले लोकतन्त्र, राष्ट्रियता र मेलमिलापका लागि 72 राष्ट्रिय सहमतिका लागि पहल गर्ने बताउनुभयो। पूर्व सभापति देवालले मुलुकको राजनीतिक अवस्था संवेदनशील देखिएकाले राष्ट्रिय एकता कायम गरेर लोकतन्त्र सुदृढ़ बनाउनुपर्नेमा जोड़ दिनुभयो। नेपाली कांग्रेसका पूर्व महामन्त्री डाक्टर शशांक कोइरालाले पार्टीलाई एकजुट बनाउन राष्ट्रिय भेला आयोजना गरिएको र कांग्रेस एक ढिक्का भएमा कसैले पनि पराजय गर्न नसक्ने बताउनुभयो। पूर्व सहमन्त्री डाक्टर प्रकाश शरण महतले मुलुकमा जेएनजी आन्दोलनको घटना जस्तै कांग्रेसमा नियमित महाधिवेशनको सट्टामा विशेष महाधिवेशन भएकाले यसको निर्वाचनको परिणाम अनपेक्षित आएको उल्लेख गर्नुभयो। पूर्व सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले सिनियर नेताहरूको योगदान र संघर्षलाई कदर गर्न नसके पार्टी अगाडि बढ़न नसक्ने बताउनुभयो। यस्तै भेलामा पूर्व मन्त्री रमेश लेखक, एनपी साउद र मोहन बस्नेत लगायतका नेताहरूले पार्टीलाई सबल र सक्षम बनाउन परिपक्व नेताहरूको सुझाव र सल्लाहलाई आत्मसात गर्नुपर्नेमा जोड़ दिनुभएको थियो। प्रचार प्रसार समिति संयोजक मीन बहादुर विश्वकर्माका अनुसार आजदेखि शुरू भएको भेलाको भोलि र पर्सी बन्द सत्र चल्नेछ। सुदूर पश्चिम प्रदेश का नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथ लिनु भएको छ। आज प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख नजीर मियाले नवनियुक्त मुख्यमन्त्री भट्टलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो। नेपाली कम्युनिष्ट पार्टी नेकपा प्रदेश सभा संसदीय दलका नेता भट्ट आजै मुख्यमन्त्रीमा नियुक्त हुनु भएको हो। यसैबीच मुख्यमन्त्री भट्टले सत्ता गठबन्धन दल नेकपा एमालेका तीन मंत्री र एक राजमन्त्री समेटेर मन्त्रीमण्डल विस्तार गर्नुभएको छ, जसमा चक्रबहादुर मल आर्थिक मामिला मन्त्री, सन्तोष शर्मा थापा सामाजिक विकास मन्त्री, दमन बहादुर भण्डारी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र जानकी इयरबम आर्थिक मामिला राजमन्त्री रहनु भएको छ। मुख्यमन्त्री भट्टले बाँकी मन्त्रालयको जिम्मेवारी आफैसँग राख्नु भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले आगामी भदौ 1 गते प्रदेशसभाबाट विश्वासको मत लिनुहुने भएको छ। यसैबीच बागमती प्रदेशसभाको बैठक आगामी भदौ 1 गते सोमबारका लागि आह्वान गरिएको छ। प्रदेशसभा सचिवालयले आज सूचना जारी गर्दै आगामी भदौ 1 गते दिउँसो 1 बजे बस्ने गरी प्रदेशसभाको बैठक आह्वान गरेको हो। प्रदेशसभा सचिव रामकुमार पौडेलद्वारा जारी सूचना अनुसार बैठकमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाले विश्वासको मत लिने कार्यसूची रहेको छ। नेकपा एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री बानियाले विश्वासको मत लिन लाग्नु भएको हो। गृहमन्त्री सुदन गुरूङले कारागार ऐनलाई समय सापेक्ष बनाउने तयारी भइरहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिको आज बसेको बैठकमा गृहमन्त्री गुरूङले कारागारमा रहेका निर्दोष जेन्जी युवाहरूलाई प्रतिशोधको भावनाबाट कुनै व्यवहार नगर्ने प्रश्न पार्नुभयो। गृहमन्त्री गुरूङले जेन्जी आन्दोलनका मुद्दा फिर्ता लिने विषयमा सरकार गम्भीर रहेको पनि बताउनुभयो। यस्तै बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले कैदी बन्दीको मानव अधिकार संरक्षण, न्यायमा पहुँच तथा मुद्दाको प्रभावकारी अनुगमन सुनिश्चित गर्न कारागार ऐनमा आवश्यक कानूनी संशोधनका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो। बैठकमा कैदीबन्दीको मानव अधिकार निरीक्षण उप समितिको प्रतिवेदनमाथिको छलफलमा सांसदहरूले कैदीबन्दीका लागि स्वच्छ खानेपानी, पौष्टिक आहारसँगै मनोसामाजिक परामर्श, शैक्षिक तथा स्वास्थ्य सुविधाको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभएको थियो। यस्तै सांसदहरूले कारागार मानव अधिकार हनन गर्ने ठाउँ नभएको प्रश्न पार्दै कारागारभित्र हुने मृत्यु, यातना तथा कुटपीट जस्ता अमानवीय घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई जवाबदेही बनाउनु पर्नेमा ध्यान आकर्षण गराउनु भएको थियो। नेपाल सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारी सूचना प्रवाहलाई थप व्यवस्थित, सरल र प्रभावकारी बनाइने बताउनु भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयमा विभिन्न संचार माध्यमका सम्पादक तथा प्रतिनिधि संघको छलफलमा उहाँले सरकारका सबै काम कार्यवाही लोकतान्त्रिक मूल्य र मान्यता अनुसार नै हुने प्रश्न पार्नुभयो। मन्त्री पोखरेलले जनताका दैनिक आवश्यकतालाई केन्द्रमा राखेर सुशासन र पारदर्शितालाई सरकारले प्राथमिकता दिएको बताउनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले दूरसंचार सेवाको पहुँच विस्तारसँगै गुणस्तर सुधारलाई प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। संचार मन्त्रालयमा आज आयोजित नेपाल दूरसंचार प्राधिकरण र नेपाल टेलिकम संघको छलफलमा उहाँले टेलिफोन र इन्टरनेट सेवा कमजोर भएको गुनासो नागरिकबाट निरन्तर आइरहेकोले सेवा विस्तार र गुणस्तर सुधारमा नियामक र सेवा प्रदायक दुवैले गम्भीर भएर परिणाममुखी काम गर्नुपर्नेमा जोड़ दिनुभयो। सो छलफलमा संचार मन्त्री डाक्टर तिमिल सिन्हाले नियामक निकाय र सेवा प्रदायक दुवै पक्षले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा जोड़ दिनुहुँदै नेपाल टेलिकम प्रति नागरिकको अपेक्षा धेरै रहेकाले त्यस अनुसार सेवा सुधार गर्न निर्देशन दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
ए हो त है, मेरो वाइफ त कति स्मार्ट, अब त रातै
आउँछ। अब रात तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापन पछि अब बाँकी समाचार। मुलुकको स्वास्थ्य प्रणालीलाई व्यवस्थित, गुणस्तरीय र कम खर्चिलो बनाउन मानक उपचार प्रोटोकल एसटीपीलाई स्वास्थ्य बीमासँग जोडेर प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड़ दिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज भएको छलफलमा आधारभूत स्वास्थ्य सेवा तथा विभिन्न रोगको उपचारमा एक रूपता कायम गर्न जारी भएका एसटीपीलाई प्रभावकारी रूपमा लागू गर्ने विषयमा जोड़ दिएको हो। प्रधानमन्त्री बालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार डाक्टर जगदीश प्रसाद अग्रवालको अध्यक्षतामा भएको छलफलमा सहभागी विशेषज्ञ चिकित्सकहरूले आफ्नो क्षेत्रमा प्रयोग भइरहेका उपचार प्रोटोकलका सहज र कठिन पक्षबारे जानकारी दिँदै सुधारका लागि विभिन्न सुझावहरू दिनुभएको थियो। सर्पदंश र रेबिज विरूद्ध प्रयोग हुने खोप नियमित खरीद प्रक्रिया अन्तर्गत 25,800 भायल प्राप्त भएको स्वास्थ्य सेवा विभागले जनाएको छ। विभागका निमित्त महानिर्देशक डाक्टर अनुज भट्टचन्दले सर्पदंश विरूद्धको 8,200 भायल र रेबिज विरूद्धको 17,600 भायल खोप प्राप्त भई टेकु स्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा राखिएको जानकारी दिनुभयो। यसैबीच गर्मीसँगै मध्य प्रदेशमा सर्पदंशका घटना बढ़न थालेपछि सर्पदंश विरूद्धको औषधि एन्टी स्नेक भेनम प्रदेशका सर्पदंश उपचार केन्द्रमा पठाउन शुरू गरिएको छ। मध्य प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डाक्टर नागेन्द्र यादवका अनुसार सर्पदंशको उपचार हुने प्रदेशका 27 अस्पताल तथा उपचार केन्द्रमा आवश्यकता अनुसार एन्टी स्नेक भेनम पठाउन थालिएको छ। राष्ट्रिय सभा अन्तर्गतको संहिता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले राष्ट्रिय मानवाधिकार आयोगले तयार पारेका प्रतिवेदन तथा सिफारिश कार्यान्वयनमा जोड़ दिएको छ। समितिको आज बसेको बैठकमा राष्ट्रिय मानवाधिकारको वर्तमान अवस्था तथा आयोगका विभिन्न प्रतिवेदनको कार्यान्वयनका बारेमा भएको छलफलमा समितिका सदस्यहरूले नागरिकका अधिकारसँग जोड़िएका विषयमा सरकारको ध्यानकर्षण गराउँदै सिफारिश कार्यान्वयन गर्नुपर्नेमा जोड़ दिनुभएको हो। बैठकमा आयोगका अध्यक्ष तप बहादुर मगरले सबै समस्याको समाधान आयोगबाट मात्र सम्भव नहुने भन्दै राज्यका सम्बन्धित निकायसँग सहकार्य र समन्वय आवश्यकता रहेको उल्लेख गर्नुभयो। जलवायु परिवर्तन सम्बन्धी नीति तथा निर्णय प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिता बढ़ाउन र जलवायु पारदर्शिता विषयमा समान धारणा बनाउन आयोजित 3 दिने युवा सम्मेलन आजदेखि काठमाण्डुमा शुरू भएको छ। सम्मेलनमा जलवायु प्रक्रियामा युवा तथा बाल बालिकाको सहभागिता, जलवायु वित्त परिवर्तनशील हिमाल, जलवायु उत्थानशील शिक्षा, जलवायु सशक्तिकरण, कृषि, खाद्य सुरक्षा र पोषण, खानेपानी, सरसफाई, स्वच्छता, जल सुरक्षा र लैंगिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण लगायतका विषयमा छलफल हुने जानकारी दिएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। भारतको हिमाली राज्य उत्तराखण्डमा निर्माणाधीन सुरंगमा पानी र भग्नावशेष सहित पहिरो खस्दा कम्तीमा 7 कामदारको मृत्यु भएको छ भने 13 घाइते भएका छन्। हिजो राति भएको दुर्घटनापछि 3 अझै बेपत्ता रहेको अधिकारीहरूले बताएका छन्। राज्यद्वारा संचालित जलविद्युत परियोजनाका लागि सुरंग निर्माण भइरहेको स्थानमा दुर्घटना भएको हो। राज्य विपद व्यवस्थापन प्राधिकरण अनुसार टिहरी जलविद्युत निगमको निर्माण स्थलबाट 19 कामदारलाई उद्धार गरिएको थियो। उता जापानमा भारी वर्षापछि गएको बाढ़ी र पहिरोका कारण कम्तीमा 8 मृत्यु भएको छ भने हजारौं यात्रु नारिता विमानस्थलमा अलपत्र परेका छन्। सड़क तथा रेल सेवा अवरूद्ध भएपछि जनजीवन प्रभावित भएको अधिकारीहरूले बताएका छन्। अब आर्थिक समाचार।
विद्युत नियमन आयोगले विद्युत उत्पादक र ठूला उपभोक्ता बीच ओपन एक्सेस मार्फत विद्युतको कारोबार विस्तार गर्न सघाउने उद्देश्यले 2 निर्देशिकाको मस्यौदा सार्वजनिक गरेको छ। आयोगले साउन 28 गते ब्यालेन्सिङ एण्ड सेटलमेन्ट डिरेक्टिभ 2083 र ग्रिभान्सेस रिडेसल मेकानिजम फर ओपन एक्सेस कस्टमर्स डिरेक्टिभ 2083 सार्वजनिक गरेको हो। निर्देशिकाले ओपन एक्सेस अन्तर्गत हुने विद्युत कारोबारको हिसाब किताब, वास्तविक उत्पादन तथा खपतमा अन्तर शुल्क भुक्तानी र विवाद समाधानको छुट्टै संयन्त्र स्थापना गर्ने प्रस्ताव गरेको छ। आयोगले सरकार भएकाहरूबाट 30 दिनभित्र राय सुझाव तथा प्रतिक्रिया माग गरेको छ। सम्झौता र वास्तविक विद्युत प्रवाह बीच फरक परे कसरी हिसाब मिलाउने र कारोबारमा विवाद भए कसरी समाधान गर्ने भन्ने विषयलाई निर्देशिकाले समेटेको छ। मस्यौदामा सम्बन्धित संस्थाले 7 दिनभित्र आवश्यक मिटरिङ तथ्याङ्क उपलब्ध गराउनु पर्ने, नोडल एजेन्सीले त्यसपछि डेभिएसन गणना गरी बिल तयार गर्ने र सम्बन्धित पक्षले तोकिएको समयभित्र शुल्क तिर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। त्यसपछि संकलित रकम योग्य पक्षलाई वितरण गर्ने प्रस्ताव समेत गरिएको छ। आयोगले 30 दिनभित्रमा आएका राय सुझावहरूका आधारमा निर्देशिकालाई अन्तिम टुङ्गो लगाउने र कार्यान्वयनमा लैजाने जनाएको छ। राष्ट्रिय वाणिज्य ब्याङ्क लिमिटेडले आर्थिक वर्ष 2082-83 त्रैमासिक अवधिसम्म 4,55,68,00,000 खुद नाफा आर्जन गरेको छ। ब्याङ्कले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ब्याङ्कको खुद नाफा 60.68% वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ब्याङ्कको खुद मुनाफा 2,83,60,00,000 रहेको थियो। ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले कर्जा लगानी र आमदानीमा भएको उत्साहजनक वृद्धि एवं सम्भावित जोखिमका लागि छुट्याइएको इम्पेयरमेन्ट चार्ज घटेको कारण खुद मुनाफा बढेको जानकारी दिनुभयो। आर्थिक वर्ष 2082-83 ब्याङ्कको खुद ब्याज आमदानी 11,96,61,00,000 पुगेको छ। त्यसै गरी ब्याङ्कको कुल सञ्चालन आमदानी 13,18,55,00,000 14.19% बढेर 15,05,66,00,000 पुगेको प्रमुख कार्यकारी अधिकृत खनालले जानकारी दिनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले साबिकको तुलनामा खाना पकाउने एलपी ग्यासको आपूर्ति बढ़िरहेको भन्दै आवश्यक मात्रामा मात्र ग्यास किन्न आम उपभोक्तालाई आग्रह गरेको छ। मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता नेत्र प्रसाद सुवेदीले ग्यासको बिक्री वितरणलाई सरकारले सहज बनाउँदै लगेको बताउनुभयो। आफूलाई आवश्यक पर्ने बाहेक अनावश्यक ग्यासको संचय नगर्न प्रवक्ता सुवेदीले आग्रह गर्नुभयो। नेपाल आयल निगमका अनुसार यही साउन 26 गते मात्रै 134 बुलेट ग्यास नेपालमा आयात भएको थियो। साताको अन्तिम कारोबार दिन नेपाली शेयर बजारको परिसूचक नेप्सेट 7.37 अङ्कले घटेको छ। शुक्रबार घटेपछि नेप्से परिसूचक 2,643.83 अङ्कमा कायम भएको छ। बिहिबार नेप्से परिसूचक 8.81 अङ्कले बढेर कारोबार भएको थियो। यस दिन परिसूचक घटे पनि बजारको कारोबार रकम भने वृद्धि भएको छ। बिहिबार 3,72,00,000,000 शेयरको किनबेच भएको बजारमा शुक्रबार 4,27,00,000,000 रुपियाँ बराबरको शेयरको किनबेच भएको छ।
आर्थिक समाचारका साथ हुनुहुन्थ्यो भुवन आचार्य। खेल समाचार अजय बमबाट।
आउँदो अगस्त 30 देखि मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप खेल्ने क्रिकेट टोलीको विदाई गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले एक कार्यक्रमका बीच शुक्रबार विदाई गरेको हो। केही दिन भारतमा प्रशिक्षण गरेर टोली मलेसिया प्रस्थान गर्नेछ। प्रतियोगिताका लागि क्यानले सन्दीप लामिछानेको कप्तानीमा 14 सदस्यीय टोली घोषणा गरिसकेको छ। प्रतियोगितामा 10 टोलीको सहभागिता रहनेछ। सहभागी टोलीलाई 2 समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूहमा साउदी अरेबिया, मलेसिया, बहराइन र हङकङ रहेको छ। अर्को समूहमा युएई, ओमान, सिंगापुर, कुवेत र कतार रहेका छन्। नेपालले पहिलो खेल सेप्टेम्बर 1 साउदी अरेबियासँग खेल्नेछ। समूहको दोस्रो खेलमा सेप्टेम्बर 3 बहराइन, तेस्रो खेल सेप्टेम्बर 5 मलेसिया र चौथो खेल सेप्टेम्बर 7 हङकङसँग खेल्नेछ। समूहमा शीर्ष 2 टोली सेमिफाइनलमा पुग्नेछन्। यस प्रतियोगिताको शीर्ष 3 टोली सन् 2027 बंगलादेशमा हुने एक दिवसीय एसिया कपमा छनौट हुनेछ। स्कल्यान्डले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग 2 खेलमा क्यानाडालाई 170 रनले पराजित गरेको छ। खेलमा स्कल्यान्डले टस जितेर ब्याटिङ गर्दै 7 विकेट गुमाएर 348 रनको लक्ष्य दिएको थियो। प्रत्युत्तरमा क्यानाडा 25 ओभरमै अल आउट हुँदा मात्र 177 रन बनाउन सक्यो। जितसँगै स्कल्यान्ड शीर्ष स्थानमा फर्किएको छ। 36 खेलमा टोलीले 19 जितसहित 45 अङ्क जोड्यो। यो खेलसँगै अमेरिका र स्कल्यान्डले ग्लोबल छनौटमा स्थान बनाएका छन्। अमेरिका 32 खेलमा 43 अङ्कसहित दोस्रो स्थानमा झर्यो। अब नेदरल्याण्ड सहित ओमन ग्लोबल छनौटको दाउमा छन्। नामिबिया, क्यानाडा र नेपाल भने एक दिवसीय मान्यता जोगाउन संघर्षरत छन्।
अब मौसम। आज राति देशको हिमाली र पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ भने तराई भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारी सेवामा हुने वैदेशिक भ्रमणलाई थप व्यवस्थित र मितव्ययी बनाउन सरकारको जोड़। वैदेशिक भ्रमणमा पूर्व स्वीकृति अनिवार्य। नेपाली कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा लोकतन्त्रको सुदृढीकरणका लागि कांग्रेस एक हुनुपर्नेमा नेताहरूको जोड़। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त, रौतहटबाट बोलबम यात्राका लागि भारत गएका तीन नेपालीको झारखण्डमा भएको बस दुर्घटनामा मृत्यु र भारतको उत्तराखण्डमा निर्माणाधीन सुरंगमा पहिरो खस्दा कम्तीमा सात जनाको मृत्यु। यसका साथै राति 9 बजेको समाचार सकियो। अर्को समाचार राति 10 बजे हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।